यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2075-76 को वार्षिक प्रतिवेदन पेश। सुशासन, पारदर्शिता र फजुल खर्च नियन्त्रणमा महालेखाको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई। आज थप 697 जना कोरोना भाइरस संक्रमण मुक्त। कुल संक्रमित मध्ये 64.2% कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। 3.5 महिनादेखि बन्द रहेका सार्वजनिक सवारी साधन पुनः संचालनमा। साझा यातायातले भोलिदेखि सेवा शुरू गर्ने। र भारतको आसाममा मनसुनी वर्षापछिको बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति भवन शीतल निवासमा आज आर्थिक वर्ष 2075-76 को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखा परीक्षकबाट हुने लेखा परीक्षणले ठूलो महत्व राख्ने बताउनुभयो। आर्थिक सुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न मदत पुग्ने बताउनुहुँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यले सफल हुने विश्वास व्यक्त गर्नुभयो। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा मुलुकका विभिन्न निकायको आर्थिक वर्ष 2075-76 र त्यसअघिको बक्यौता समेतको लेखा परीक्षणमा बेरुजुसहित फर्चुट गर्नुपर्ने रकम 6.64 खर्ब रूपियाँ रहेको छ। अध्यावधिक कार्यवाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्ष 6.83 खर्ब रहेकोमा यस वर्ष केही कमी आई बेरुजु रकम 6.64 खर्ब रूपियाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ। यस वर्ष नियमित र यसअघिका लेखा परीक्षण गर्न बाँकी समेत गरी 5,619 निकायको आर्थिक कारोबारको लेखा परीक्षण गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। अध्यक्ष द्वयबीचको छलफलमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो। पार्टीका दोस्रो तहका नेताहरूले दुई अध्यक्षबीच सहमति खोजेर पार्टी एकता कायम गर्न दबाव दिएपछि स्थायी समिति बैठक पटक पटक स्थगित गरेर दुवै अध्यक्षबीच छलफल हुँदै आएको छ। अध्यक्ष द्वयबीचको छलफल सकारात्मक दिशामा अघि बढ़िरहेको भनिए पनि त्यसबारेमा केही खुलाइएको छैन। बाढ़ी पहिरो र डुबानमा परेकाहरूको उद्धारका लागि पार्टी पंक्ति परिचालन गर्न भन्दै नेकपा स्थायी समितिको बैठक एक साताका लागि स्थगित गरी पर्सि साउन 2 गतेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्विस ब्याङ्कमा खाता रहेको भनी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै प्रकाशित समाचार गैर जिम्मेवारपूर्ण भएको भनी प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज एक विज्ञप्ति जारी गरी स्विस ब्याङ्कमा प्रधानमन्त्री ओलीको 55 मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने रिपोर्ट 100% गलत र कपोलकल्पित भएको बताउनु भएको छ। प्रेस सल्लाहकार थापाले राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमण विरूद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा उहाँलाई बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेक तत्व रहेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। पछिल्लो 24 घण्टामा 697 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेहरूको संख्या 11,025 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आजसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 64.2% कोरोना भाइरसको संक्रमण मुक्त भएको जानकारी दिनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 26 प्रयोगशालामा 5,090 जनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 116 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज प्रदेश नम्बर 1 3 जना, प्रदेश नम्बर 2 24 जना, बागमती प्रदेशमा 18 जना, गण्डकी प्रदेशमा 27 जना, प्रदेश नम्बर 5 1 जना, कर्णाली प्रदेशमा 40 जना र सुदूरपश्चिम प्रदेशमा 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल 17,177 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यसै गरी कोरोना भाइरस संक्रमणबाट रौतहट जिल्लाका 36 वर्षीय पुरूषको आज मृत्यु भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। उहाँको स्वास्थ्यमा समस्या आई नारायणी अस्पताल वीरगंजमा भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो। यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 39 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज 24,527 जना रहेका छन् भने 6,113 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका 5 जम्बू र भोटेकोशी गाउँपालिका 5 बुलकोटेमा गएको बुधबार रातिको बाढ़ी पहिरोमा बेपत्ता भएका 20 जनाको अहिलेसम्म कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ। स्काभेटर लगाएर खोजी कार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो। संखुवा सभाको उत्तरी क्षेत्रमा रहेको सिलिङचोङ गाउँपालिका 1 बेसिन्दा गाउँमा अविरल वर्षाका कारण पहिरोले 9 घर बगाएर हराइरहेका 11 जनाको खोजी कार्य जारी रहेको छ। खोजी कार्यमा संलग्न मदन राईको हृदयघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। संखुवा सभाका प्रमुख जिल्लाधिकारी जीवन प्रसाद आचार्यले पहिरोमा बेपत्ता भएका 11 जनाको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजी कार्य जारी राखिएको जानकारी दिनुभयो। अविरल वर्षाका कारण झापामा आएको बाढ़ीबाट विस्थापित भएका झापाका 95 परिवारलाई आफ्नो घर फर्काउन शुरू गरिएको छ। झापाको झापा गाउँपालिका वडा नम्बर 7 मदरगाछका 14 र वडा नम्बर 1 मिलन बस्तीका 81 विस्थापित परिवारलाई घर फर्काइएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो। यसै गरी शिव शताक्षी नगरपालिका 10 सुकुम्बासी बस्तीका 9 विस्थापित परिवार मध्ये 5 परिवार सुरक्षित स्थानको अस्थायी टहरामै बसिरहेको शिव शताक्षी नगरपालिकाका प्रमुख चन्द्र कुमार शर्माले जानकारी दिनुभयो। गौरीगंज गाउँपालिका 1 हाकलबाड़ीको 11 विस्थापित मध्ये 10 परिवार आफ्नो घर फर्किसकेका छन्। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा सुरुङको 17 नम्बर गेट फुट्दा हिजो दिउँसो बेपत्ता भएका 2 मध्ये 1 इन्जिनियर सतीश गोहितको शव फेला परेको छ। 25 वर्षीय इन्जिनियर गोहितको शव आज मेलम्ची नगरपालिका 11 स्थित पालचोकी कर्सर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो। अर्का बेपत्ता 55 वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी भइरहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो। त्यस्तै घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इन्जिनियर शेखर खनालको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यातायात व्यवसायी र मजदूरले यातायात क्षेत्रका समस्या तत्काल समाधानका लागि पहल गरिदिन नेपाली कांग्रेससँग आग्रह गरेका छन्। यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि गठन गरिएको कार्यदलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्। भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो। यसैबीच 3.5 महिनादेखि ठप्प सार्वजनिक सवारी साधन पुनः सञ्चालन हुन थालेका छन्। मयूर संयुक्त र सुन्दर यातायात लगायतले सेवा शुरू गरिसकेका छन् भने साझा यातायातले भोलिदेखि सेवा शुरू गर्दैछ। मन्त्री परिषदको बैठकले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारी साधन पुनः सञ्चालन हुन लागेका छन्। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आजदेखि तेस्रो चरणको चार्टर्ड उडान शुरू गरेको छ। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स सहित विभिन्न मुलुकका एयरलाइन्सहरू मार्फत नेपालीको उद्धारका लागि एक सातासम्म चार्टर्ड उडान गरिनेछ। एक साताको अवधिमा 42 चार्टर्ड उडान भर्ने तालिका रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
कोविड 19 संकट व्यवस्थापन समितिले एक साताको उडान तालिका सार्वजनिक गर्दै यस अवधिमा 42 चार्टर्ड उडान मार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गर्ने जनाएको छ। उडान तालिका अनुसार नेपाल एयरलाइन्सले 14 र हिमालय एयरलाइन्सले 15 उडान भर्नेछन्। साउन 7 गतेसम्म गरिने तेस्रो चरणको चार्टर्ड उडानका बारेमा जानकारी दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता राजन पौडेल,
हामीले 15 जुलाईदेखि 21 जुलाईसम्मको लागि भनेर 7 दिनको लागि फ्लाइट हेरौँला, त्यसमा हरेक दिन 6 दरले चाहिँ उडान हुने भन्ने छ। नेपाली उडान भनेको चाहिँ धेरै जसो उडानको अकुपेन्सी भनेको चाहिँ नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सकै छ।
तेस्रो चरणको चार्टर्ड उडानको यस अवधिमा नेपालका 2 एयरलाइन्सका अतिरिक्त एयर अरेबिया, फ्लाई दुबईले दैनिक 1 उडान गर्नेछन् भने जजिरा एयरले दैनिक 2 उडान गरी नेपालीलाई स्वदेश ल्याउने मन्त्रालयले जनाएको छ। उडान तालिका अनुसार पहिलो दिन अर्थात बुधबार नै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका 2-2 उडान सहित 6 उडान रहेका छन्। तालिका अनुसार नेपाल एयरलाइन्सको 2 जहाज बुधबार बेलुकी दुबईका लागि रहेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।
तेस्रो चरणको उद्धार कार्यमा चाहिँ हाम्रो एयरलाइन्स सेड्युल आएको छ, त्यो सेड्युल अनुसार हामी दुबई, रियाद, दमाम, बहराइन, दोहा र कुआलालम्पुर सेक्टरहरूमा चाहिँ 14 उडान गर्दैछौ।
कोविड 19 कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्य बंगलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापान लगायतका मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्। यसअघि सरकारले कुल 214 चार्टर्ड उडान मार्फत मध्य पूर्व र युरोप लगायत 17 मुलुकबाट 16,672 नेपालीको उद्धार गरिसकेको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
14-15-14-15-14-15-14-15
बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15-14-15
मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका नेता प्रकाशमान सिम्बले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताउनु भएको छ। काठमाडौँको चाक्सीबारीमा आज आयोजित कार्यक्रममा नेता सिम्बले आर्थिक विकास गरी समृद्ध मुलुक बनाउन कांग्रेसले मात्र सक्ने दावी गर्नुभयो। नेता सिम्बले कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप समेत लगाउनुभयो। कर्णाली प्रदेश सरकारले साउने संक्रान्तिका अवसरमा भोलि साउने 1 सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्री परिषदको निर्णयका आधारमा भोलि प्रदेशका 10 जिल्लामा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ। निजी विद्यालय संचालकहरूका संस्था प्याप्सन र एन प्याप्सनले भोलि साउन 1 अनलाइन कक्षा स्थगन गर्ने जनाएका छन्। प्याप्सन अध्यक्ष टीकाराम पुरीले दुवै संगठनले संयुक्त रूपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलबी घर विदा दिने निर्णय गरेको जानकारी दिनुभयो। कोरोना महामारीका कारण चैत्रदेखि शुरू भएको लकडाउनपछि पठन पाठन बन्द रहेको अवस्थामा अनलाइन मार्फत पठन पाठन गरे पनि आय स्रोतको अभावमा शिक्षक कर्मचारीलाई तलब दिन नसकिएकोले वैकल्पिक शिक्षण सिकाईलाई निरन्तरता दिन नसकिएको अध्यक्ष पुरीले बताउनुभयो। शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत बाजुरा जिल्लामा विद्यार्थीको घर घरमै खाद्यान्न पुर्याउन थालिएको छ। विश्व खाद्य कार्यक्रमको सहयोग र शिक्षाका लागि खाद्य कार्यक्रम इकाई बाजुराले विद्यालयका आधारभूत तहका बाल बालिकाको घरमै खाद्यान्न पुर्याउने व्यवस्था गरेपछि अभिभावक र विद्यार्थी खुशी भएका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
विश्व खाद्य कार्यक्रमको सहयोग र शिक्षाका लागि खाद्य कार्यक्रम इकाई बाजुराले बालबालिकाको घरमै खाद्यान्न पुर्याउने व्यवस्था गरेपछि अभिभावक र विद्यार्थी खुशी भएका छन्। खप्तड छेडेदह गाउँपालिका स्थित दशरथ बडालेक आधारभूत विद्यालयका प्रधानाध्यापक हंस बहादुर ओली,
लकडाउनको बेला विश्व खाद्य इकाइ शाखा बाजुराले खाद्य समुदायमा पुर्याएर बालबालिकालाई सहज तरिकाले प्राप्त गरी उनीहरूले पाएका छन्।
लकडाउनमा घरमै खाद्यान्न पुगेपछि बालबालिकालाई घरमै पढ्ने वातावरण सिर्जना गरिदिन आफूहरूलाई थप सहयोग पुगेको बताउनुहुन्छ गौमूल गाउँपालिका वडा नम्बर 2 दहकोटकी पवित्रा बोहरा। बाजुराका 9 स्थानीय तह मध्ये 7 स्थानीय तहका 139 आधारभूत विद्यालयमा अध्ययनरत 15,401 जना बालबालिकाले यो कार्यक्रम मार्फत प्रत्यक्ष लाभ लिइरहेका छन्। शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ बाजुराका प्रमुख विजय कुमार ठाकुर।
घरमै गएर चाहिँ टेक होम राशनको रूपमा चाहिँ हामीले प्रत्येक विद्यार्थी 6 केजी चामल 1.5 केजी दाल र 0.5 लिटर तेल दिएको र हामी 11 हाम्रो वितरण केन्द्रमा गएन वितरण गरेर र वितरण केन्द्रबाट विद्यालयहरूले आफ्नो चाहिँ विद्यालयको सामग्रीहरू लगेर विद्यालयमा लगेर 5 वितरण केन्द्रमा वितरण गरिसकेको अवस्था छ र 4 वितरण केन्द्रमा वितरण हुँदैछ।
2057 माघदेखि बाजुरामा निरन्तर चलिरहेको शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति दर वृद्धि गर्नमा समेत टेवा पुर्याउने गरेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
मुगुमा 1 वर्षको अवधिमा विपदका घटनाबाट 14 करोड़ बढ़ीको क्षति भएको छ। जिल्लामा बाढ़ी, पहिरो, आगलागी, चट्याङ लगायतका घटनाबाट 14 करोड़ 65 लाख रूपियाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी आसाम राज्यमा मनसुनी वर्षापछिको बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु भएको छ। वर्षा र बाढ़ीले 20 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका समाचारमा जनाइएको छ। उता इण्डोनेसियामा बाढ़ी र पहिरोमा पनि कम्तीमा 16 जनाको मृत्यु भएको छ भने सयौं मानिस विस्थापित भएका छन्। बाढ़ीबाट सुलावेसी प्रान्त र लुउ जिल्ला धेरै प्रभावित भएको जनाइएको छ। अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड 19 खोपको परीक्षण यही जुलाई महिनाभित्र अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ। यसअघि मानिसमा गरिएका परीक्षण निकै सुरक्षित रहेको दावी गरिएको छ। खोपले मानव शरीरमा एन्टीबडी उत्पादन गरेको र अब खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रूपमा कार्य गर्नेछ भन्ने परीक्षण भइरहेको समाचारमा जनाइएको छ। आगामी तेस्रो चरणको खोप परीक्षणमा अमेरिकाकै 30,000 मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ। अनुसन्धानदाताहरूले खोप लगाइएका व्यक्तिहरूमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी 2 वर्षसम्म निगरानी राख्ने र कोविड 19 भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने कम्पनीले जनाएको छ। मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इंग्ल्याण्ड मेडिसिन जर्नलले प्रकाशन गरे लगतै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो। पहिलो चरणमा सहभागी 45 जना सबैको शरीरमा भाइरस विरूद्धको एन्टीबडी तयार भएको देखिएको थियो। भारतमा कोरोना भाइरसबाट आज एकै दिन 29,000 भन्दा बढ़ी संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो 24 घण्टामा 29,429 संक्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या 9,36,181 पुगेको छ। भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या 24,309 पुगेको छ। तीमध्ये 582 जनाको पछिल्लो 24 घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको अन्तिम दिन असार 31 गते अपरान्न 5 बजेसम्म देशमा आन्तरिक राजस्व 3,75,000,000,000 संकलन भएको छ। आन्तरिक राजस्व विभागले राजस्व संकलनको सम्पूर्ण विवरण आइ नसकेको भए पनि बुधबार 5 बजेसम्मको संकलनको आधारमा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको राजस्व संकलन 17,00,000,000,000 बढ़ी भएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर सिंहले जानकारी दिनुभयो। देशमा कोरोनाको महामारी, लकडाउन, उद्योग बन्द, आर्थिक कारोबारहरू बन्द भएको प्रतिकूल अवस्थामा पनि करदाताहरूले स्वतस्फूर्त रूपमा राजस्व बुझाएको कारण यत्रो धेरै राजस्व संकलन भएको महानिर्देशक सिंहले बताउनुभयो। यसैबीच आन्तरिक राजस्व विभागले वार्षिक 20 लाखसम्मको कारोबार गर्ने साना करदाताले बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउन सक्ने व्यवस्था मिलाउने भएको छ। विभागले आर्थिक वर्ष 2077-78 प्रारम्भसँगै साउन 1 गते बिहिबारबाट बजेटमा उल्लेखित राजस्व व्यवस्थापन प्रणाली लागू गर्न लागेको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन बुधबार नेपाली शेयर बजारमा 1 अर्ब रुपियाँ भन्दा धेरैको कारोबार भएको छ। बुधबार निप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। बुधबार विभिन्न 189 कम्पनीहरूका 32,12,000 किता शेयरहरू 1 अर्ब 16 करोड़ रुपियाँमा किनबेच भएका छन्। मंगलबार 900 करोड़ रुपियाँ बराबरको शेयरको कारोबार भएकोमा बुधबार कारोबार रकम करिब 16 करोड़ रुपियाँले वृद्धि भएको हो। बुधबार नेप्से परिसूचक 1.11% अर्थात 14.90 अंकले बढेर 1,362.34 बिन्दुमा पुगेको छ भने सेन्सिटिभ परिसूचक 4.06 अंकले बढेर 288.24 बिन्दुमा पुगेको छ। बुधबारको बजारमा बैंकिङ समूहमा लगानीकर्ताहरूको बढ़ी आकर्षण देखिएको छ। यस दिन कारोबारमा आएका 12 समूह मध्ये 4 समूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी 8 समूहको सूचक सकारात्मक देखिएको छ, जसमध्ये बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै 2.16% वृद्धि भएको छ। नेपाली बजारमा सुनको भाव बुधबार हालसम्मकै सबैभन्दा महँगो मूल्यमा कारोबार भएको छ। बुधबार नेपाली बजारमा सुनको भाव तोलामा 600 रुपियाँले बढेर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार 92,200 रुपियाँमा कारोबार भएको छापापाल सुनको भाव बुधबार प्रति तोला 92,800 रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुन 92,360 रुपियाँमा कारोबार भएको छ। चाँदीको भाव बुधबार प्रति तोला 10 रुपियाँले वृद्धि भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रदेश नम्बर 1 सरकारले 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदक विजेता 88 जना खेलाड़ीलाई बुधबार नगद सहित सम्मान गरेको छ। सागमा एकलतर्फ स्वर्ण पदक विजेता 6 जना, रजत पदक विजेता 4 जना र काँस्य पदक विजेता 10 जना खेलाड़ी, टीमतर्फ स्वर्ण पदक विजेता 15 जना, रजत पदक विजेता 22 जना र काँस्य पदक विजेता 41 गरी 88 जना खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हाम्रा विराटनगर संवाददाता कुमद अधिकारीले जनाएका छन्। एकल र टीमतर्फ स्वर्ण पदक विजेतालाई 75,500 देखि 1,00,000, एकल र टीमतर्फ रजत विजेतालाई 60,000 देखि 1,00,000 र एकल तथा टीमतर्फ कांस्य पदक विजेतालाई 40,000 देखि 50,000 रूपियाँसम्म पुरस्कार प्रदान गरिएको छ। पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर 1 खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेटमा विभिन्न कार्यक्रमहरू समेटिएको बताउनुभयो। नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ। प्रतियोगितामा नेपाल सहित भारत, मलेसिया, इण्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए। प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका 8 खेलाड़ीले पदक प्राप्त गरेका छन्। नेपालले 1 स्वर्ण, 4 रजत र 3 काँस्य पदक प्राप्त गरेको हो। मधुसूदन सापकोटाले स्वर्ण पदक दिलाए। यस्तै नेपालकी प्रगति कुइकेलले 13-14 वर्ष उमेर समूह तथा आयुष बोहराले 15-17 वर्ष उमेर समूहतर्फ रजत पदक दिलाए। यसै गरी 10-12 वर्ष उमेर समूहमा भिजन तामाङ र 9 वर्ष मुनितर्फ प्रवीण श्रेष्ठले काँस्य पदक जिते। प्रतियोगितामा 12 देशका 375 खेलाड़ीको सहभागिता थियो। इंग्ल्याण्ड र वेस्ट इण्डिज बीचको दोस्रो टेस्ट बिहिबार हुँदैछ। खेल नेपाली समय अनुसार बिहिबार राति 8:30 म्यान्चेस्टरमा शुरू हुँदैछ। पहिलो टेस्टमा घरेलु मैदानमा वेस्ट इण्डिजसँग 4 विकेटको हार बेहोरेको इङ्ल्याण्ड दोस्रो टेस्टमा 1-1 बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। 3 खेलको सिरिजमा वेस्ट इण्डिजले 1-0 अग्रता कायम गरिसकेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश 5 थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश 1, गण्डकी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश, प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा फाटफुट। र भिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2075-76 वार्षिक प्रतिवेदन पेश। सुशासन, पारदर्शिता र फजुल खर्च नियन्त्रणमा महालेखाको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई। आज थप 697 जना कोरोना भाइरस संक्रमण मुक्त। कुल संक्रमित मध्ये 64.2% कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। 3.5 महिनादेखि बन्द रहेका सार्वजनिक सवारी साधन पुनः सञ्चालनमा। साझा यातायातले भोलिदेखि सेवा शुरू गर्ने। र भारतको आसाममा मनसुनी वर्षापछिको बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।